नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं बाबुराम तिमिल सेनासँगै निर्मला ठकुराठी। आज मिति 2079 साल पुष महिनाको 23 गते शनिबार, तदनुसार 2023 जनवरी 7 तारीक, नेपाल सम्बत 1143।
आज काठमाडौँ उपत्यकाबाट प्रकाशित राष्ट्रिय दैनिक पत्र पत्रिकाहरूले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा के कस्ता विषयहरू समावेश गरिएका छन् भन्ने विषयलाई प्रमुख प्रसंग बनाएर समाचार प्रकाशित गरेका छन्। हामीले सबैभन्दा पहिला गोर्खापत्र दैनिकले प्रकाशित गरेको न्यूनतम साझा कार्यक्रम मस्यौदा तयार, आर्थिक समृद्धि र विकासमा जोड़ शीर्षकको समाचारलाई लिएका छौं। सरकारले न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष मस्यौदा प्रस्ताव बुझाउँदैछ। नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको शुक्रबार बसेको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो। सत्ता साझेदार दलहरूको सहमतिका आधारमा साझा कार्यक्रम आर्थिक समृद्धि र विकासलाई जोड़ दिएको छ। सरकारका लक्ष्य किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित रहेको रापरपाका नेता एवं कार्यदलका सदस्य धवल शमशेर राणाले जानकारी दिनुभयो। राणाले भन्नुभयो, आर्थिक समृद्धि र भ्रष्टाचार एवं सुशासन कायम गरी सहज सेवा प्रवाहमा न्यूनतम साझा कार्यक्रम केन्द्रित छ। शनिबार बुझाउँछौ, न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुसार सरकारले मेक इन नेपाल अभियान सञ्चालन गर्नेछ। स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहन गर्दै मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तय भएको छ। राष्ट्रिय पूँजीको विकास गर्न मेक इन नेपाल अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको नेता राणाले जानकारी दिनुभयो। स्वदेशमा उत्पादन हुने खाद्य वस्तु, जुत्ता, औषधि, सिमेन्ट जस्ता वस्तुको उपभोगमा प्रोत्साहन गर्ने, उत्पादनलाई प्रोत्साहित गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसुल तथा ऋणमा सहुलियतपूर्ण ब्याज अनुदान दिने कार्यक्रम रहेको बताइएको छ। मस्यौदामा गत तथा संरचनागत सुधारका सवालहरू समेटिएका छन्। मस्यौदा अनुसार अधिकार सम्पन्न उच्च स्तरीय आयोग गठन गरी त्यसको सुझाव र सिफारिश अनुसार न्यायपालिकाको शुद्धिकरण र सुधार गरिनेछ। त्यस्तै अख्तियार, दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायलाई कानून, जनशक्ति, स्रोत र साधन सहित अधिकार सम्पन्न बनाएर भ्रष्टाचार नियन्त्रण गरिनेछ। न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आर्थिक समृद्धि र विकासमा जोड़ शीर्षकको समाचार थियो।
चालिस वर्ष माथिका नागरिकको रक्तचाप, मृगौला र मधुमेह निशुल्क परीक्षण कार्यक्रम कागजमै सीमित शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। मृगौला बिग्रिने र मधुमेह जस्ता दीर्घ रोग लाग्नबाट नागरिकलाई जोगाउन वर्षमा एकपटक 40 वर्ष माथिका सबै नागरिकको निशुल्क रगत र पिसाब परीक्षण गर्ने सरकारको योजना 3 वर्षदेखि अलपत्र छ। आधारभूत स्वास्थ्य परीक्षण नाम दिइएको यो योजनालाई सरकारले आर्थिक वर्ष 2077-78 नै नीति तथा कार्यक्रममा समेट्दै आए पनि कार्यान्वयन भने गरेको छैन। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यो योजना समेटिएको छ, तर बजेट अभाव भएको भन्दै 6 महानगरपालिका र 11 उपमहानगरपालिकामा 2.5 लाखका दरले मात्र रकम छुट्याइएको छ, तर यी पालिकामा पनि कार्यक्रम भने शुरू हुन सकेको छैन। नीति तथा कार्यक्रममा 40 वर्ष माथिका सबै नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गर्ने उल्लेख भए पनि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बजेट नै कम भएको भन्दै वडा स्तरीय स्वास्थ्य संस्थासम्म पुग्ने लक्षित व्यक्तिलाई मात्रै सेवा दिने गरी कार्यक्रम लगेको छ। स्वास्थ्य मन्त्रालयको भागमा आवश्यकता भन्दा कम बजेट परेका कारण अहिले 17 पालिकालाई मात्रै कार्यक्रममा समेटिएको छ। महाशाखाका प्रवक्ता डाक्टर फणेन्द्र बरालले भन्नुभयो, यति बजेटले सिधै समुदाय स्तरमा कार्यक्रम गर्न सम्भव छैन, त्यसैले पालिकामा रहेका स्वास्थ्य संस्था मार्फत मात्रै कार्यक्रम लागू हुन्छ। स्वास्थ्य संस्थासम्म पुग्ने 40 वर्षभन्दा माथिका नागरिकलाई रगत र पिसाब स्क्रीनिङ सेवा दिन व्यवस्था गरिएको हो। तर बजेट पाएका मध्ये अधिकांश महानगरपालिका र उपमहानगरपालिकाले भने उक्त कार्यक्रमबारे जानकारी नै नभएको बताएका छन्। काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, हाल महानगरपालिकाले आफ्नै कार्यक्रम अन्तर्गत 60 वर्षमाथिका नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा दिइरहेको छ। बजेट अभावले सिधै समुदाय स्तरसम्म पुग्न सम्भव भएन। अहिले महानगर र उपमहानगरहरूमा मात्रै कार्यक्रम छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डाक्टर फणीन्द्र बराल भन्नुहुन्छ, स्वास्थ्य मन्त्रालयको भागमा आवश्यकता भन्दा कम बजेट परेका कारण अहिले 6 महानगर र 11 उपमहानगरलाई मात्रै कार्यक्रममा समेटिएको छ। यति बजेटले सिधै समुदाय स्तरसम्म कार्यक्रम गर्न सम्भव छैन। तर महानगर र उपमहानगरहरू भन्छन्, काठमाडौँ महानगरपालिकाले कार्यक्रमबारे जानकारी नभएको जनाएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले हाल महानगरले आफ्नै कार्यक्रम अन्तर्गत 60 वर्षमाथिका नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा दिइरहेको छ, तर 40 वर्षमाथिका नागरिकको निशुल्क रगत तथा पिसाब परीक्षण कार्यक्रमबारे कुनै जानकारी छैन। स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेल भन्नुहुन्छ, मधुमेह र मृगौला बिग्रिने जस्ता दीर्घ रोगको समयमै निदान गर्ने उद्देश्यले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत सबै स्थानीय तहका वडा स्तरबाटै 40 वर्षमाथिका नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गर्ने नीति ल्याइएको हो। यो कार्यक्रम मार्फत कम खर्चमा सुगरको मात्रा, अल्बुमिन, पिसाबमा प्रोटिनको मात्रा हेर्ने, नेफ्रोप्याथी अर्थात मृगौलासँग सम्बन्धित जाँच गर्ने व्यवस्था गरिएको छ। युरोलोजिस्ट डाक्टर रबिन बस्नेत भन्नुहुन्छ, 40 वर्षमाथिका व्यक्तिमा दीर्घरोगको जोखिम तुलनात्मक रूपमा बढ़ी हुन्छ। स्वस्थ रहन वर्षमा कम्तीमा एक पटक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्छ। पिसाबको अल्बुमिन परीक्षण गर्दा मृगौलाले रूटिनमा काम गरेको छ कि छैन थाहा हुन्छ। 7,000 मृगौला बिरामी डायलाइसिस गर्दै उपशीर्षकमा नयाँ पत्रिका अगाडि लेख्छ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डाक्टर पुकार श्रेष्ठका अनुसार मृगौला रोगीको संख्या हरेक वर्ष बढ़दो छ। देशभर अहिले करिब 7,000 बिरामीले डायलासिस सेवा लिइरहेका छन्। करिब 5,000ले निशुल्क र 2,000 जतिले सशुल्क सेवा लिइरहेको डाक्टर श्रेष्ठले बताउनुभयो। निशुल्क सेवा लिइरहेका नागरिकले समयमै पालो पाउँदैनन्, अझ सरकारी संयन्त्रको सम्पर्कमै नआएका पनि धेरै बिरामी छन्। 40 वर्षमाथिका नागरिकको रक्तचाप, मृगौला र मधुमेह निशुल्क परीक्षण कार्यक्रम कागजमै सीमित नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ।
यता आजको कान्तिपुर दैनिकले गृहमन्त्रीको मुद्दालाई अग्राधिकार, कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार, माघ 11 पुनः सुनवाई शीर्षकको समाचार प्रकाशित गरेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद र त्यसका आधारमा उहाँको सांसद पदको अयोग्यता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आगामी माघ 11 पुनः सुनवाई गर्ने भएको छ। कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर प्रसाद खतिवड़ा, आनन्दमोहन राई, अनिल कुमार सिन्हा, प्रकाशमान सीमा राउत सम्मिलित संवैधानिक इजलासले लामिछानेलाई सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश पाऊ भन्ने निवेदकको मागलाई अस्वीकार गरेको छ। अन्तरिम आदेश नभएपछि लामिछाने गृहमन्त्री र सांसदका रूपमा नियमित कामकाज गर्न पाउनुहुनेछ। अधिवक्ता रविराज बसौला र युवराज पौडेलले गृहमन्त्री लामिछाने सांसदको उम्मेद्वार बन्न नै अयोग्य रहेको दावी गर्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो। संवैधानिक इजलासले शुक्रबार सुनवाई गर्दै उक्त निवेदनलाई अग्राधिकार दिएर टुंग्याउन आदेश दिएको हो। नेपाल नागरिकता ऐन 2063 दफा 10(1) कुनै पनि नागरिकले आफूखुशी विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने व्यवस्था छ। त्यस्तै दफा 11 कुनै पनि नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने व्यवस्था छ। नागरिकता नियमावलीले नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशीको नागरिकता त्यागेको निशा सहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची बमबजिमको ढाँचामा निवेदन दिनुपर्ने मापदण्ड रहेको छ। गृहमन्त्रीको मुद्दालाई अग्राधिकार, कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार, माघ 11 पुनः सुनाई शीर्षकको समाचार थियो।
प्रतिनिधि सभा सर्वदलीय बैठक माघ 7 सभामुख निर्वाचन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। प्रतिनिधि सभाको बैठक सञ्चालन हालकै मौजूदा नियमावलीका आधारमा हुने भएको छ। नयाँ नियमावली तर्जुमा वा संशोधन प्रक्रिया पूरा नभएसम्म प्रतिनिधि सभा नियमावली 2075 अनुसार नै बैठक सञ्चालन हुने सर्वदलीय सहमति भएको हो। नियमावली संशोधनको निर्ख्यौल गर्न अधिवेशनको पहिलो बैठकबाटै समिति बनाउने तयारी पनि दलहरूबीच भएको छ। यसअघि नयाँ विधायिका आएपछि अन्तरिम कार्यविधिका आधारमा बैठक सञ्चालनको प्रस्ताव संसदले गर्ने गरेको थियो। नियमावली तर्जुमाका लागि समिति बन्ने गरेको थियो, तर हालकै नियमावली पहिलो बैठकबाट अनुमोदन गरेर अर्को व्यवस्था नभएसम्म सोही आधारमा बैठक सञ्चालनमा सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो बैठक कसरी अघि बढ़ाउने भन्नेमा विषय केन्द्रित भयो। नियमावलीका सम्बन्धमा अर्को व्यवस्था नभएसम्म पुरानै आधारमा बैठक सञ्चालनको सहमति भएको छ। संशोधन आवश्यक भए वा नभएको निर्ख्यौलका लागि समिति बन्न सक्नेछ। प्रतिनिधि सभा सर्वदलीय बैठक माघ 7 सभामुख निर्वाचन गोर्खापत्रको अग्रपृष्ठको खबर हो।
यता आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रतिनिधि सभाको काम कारवाही पुरानै नियमावलीबाट संशोधनका लागि भविष्यमा मस्यौदा समिति बनाउने समझदारी सभामुखको निर्वाचन 7 माघमा प्रस्ताव शीर्षकको समाचार प्रकाशित गरेको छ। प्रतिनिधि सभा पुरानै नियमावलीबाट सञ्चालन हुने भएको छ। 4 मक्सिरमा सम्पन्न निर्वाचनबाट नयाँ सदस्य निर्वाचित भएर आए पनि तत्काललाई पुरानै कानूनबाट प्रतिनिधि सभा सञ्चालन गर्ने निर्णय भएको संसद सचिवालयले जनाएको छ। 25 पुसमा बस्ने प्रतिनिधि सभाको पहिलो बैठकको एजेण्डा तय गर्न ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले शुक्रबार नयाँ बानेश्वर स्थित संसद भवनमा सर्वदलीय बैठक राख्नु भएको थियो। संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा प्रतिनिधि उपस्थित बैठकले अहिलेकै नियमावली अनुसार अघि बढ़ने निर्णय गरेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमालाले बताउनुभयो। नियमावलीमा आवश्यक संशोधनका लागि पछि फेरि छलफल गरेर मस्यौदा समिति गठन गरेर अघि बढ़ने समझदारी भएको छ। उहाँले भन्नुभयो, प्रतिनिधि सभाका काम कारवाही पुरानै नियमावलीबाट भन्ने शीर्षकको समाचार थियो।
मन्त्री परिषद बैठकका निर्णय, क्षतिपूर्ति रकम उपलब्ध गराइने शीर्षक र उपशीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। गत मंगिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुराको त्रिवेणी नगरपालिकामा निधन भएका दुई युवकका परिवारलाई सरकारले 10-10 लाख रूपियाँ उपलब्ध गराउने भएको छ। बिहिबार सम्पन्न मन्त्री परिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप सो रकम दिने निर्णय गरेको जानकारी दिनुभयो। निर्वाचनका क्रममा भएको झडपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता चेतन एडी र नेकपा एमालेका कार्यकर्ता सञ्जीव एडीको निधन भएको थियो। मतदान केन्द्रमै भएको झडपका क्रममा प्रहरीको गोली लागि सञ्जीवको घटनास्थलमै निधन भएको थियो। चेतनलाई भने घरमै कुटपिट गरी हत्या गरिएको आरोप माओवादी कार्यकर्ताले लगाउँदै आएका छन्। मन्त्री परिषद बैठकका निर्णय, क्षतिपूर्ति रकम उपलब्ध गराइने शीर्षक र उपशीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ।
त्यस्तै आजको कान्तिपुर दैनिकले आफ्नो अग्रपृष्ठमा 65 करोड़ संदिग्ध कारोबारमा पृथ्वी शाह पक्राउ शीर्षकको समाचार प्रकाशित गरेको छ। शंकास्पद रकम ओसार पोसार गरेका अछामका पृथ्वी शाहमाथि कानूनी कार्यवाही बल्ल अघि बढ़ेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शुक्रबार शाहसहित 6 जनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको हो। ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार शाहले साथीभाई आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खड़ा गरी करिब 65 करोड़ रूपियाँ बराबरको शंकास्पद रकम ओसार पोसार गरेको देखिएको छ। शाहले 46,46,737 अमेरिकी डलर हालको विनिमय दर अनुसार 61,33,79,284 रूपियाँ 12,825 पाउण्ड स्टर्लिङ डलर हालको विनिमय दर अनुसार 20,43,535 रूपियाँ र 3,22,28,680 रूपियाँ शंकास्पद कारोबार गरेको पुष्टि भएको छ। 65 करोड़ संदिग्ध कारोबारमा शाह पक्राउ शीर्षकको समाचार थियो।
सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली शीर्षक दिँदै नागरिकले खबर छापेको छ। उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिनुभएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी कि प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको 5 सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ। नियमित रूपमा सीआईबीको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले अनुसन्धान जारी राखिरहेका बेला गृहमन्त्री लामिछानेको निर्देशनपछि सिंह नेतृत्वको विज्ञ सहितको अर्को टोली कञ्चनपुर खटिएर अनुसन्धान थालेको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले निर्मला हत्या प्रकरणमा डीआईजी सिंह नेतृत्वको 5 सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँका अनुसार यसअघि नियमित रूपमा सीआईबीका एसपीको नेतृत्वमा रहेको टोली र जिल्लाको अनुसन्धान अधिकृतको टोलीले अनुसन्धान जारी राखेको थियो। सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली शीर्षकको समाचार नागरिकबाट लियौं।
यता आजको गोर्खापत्रले आफ्नो भित्री पृष्ठमा 3 वर्षपछि खुलेको केरुङ नाका चर्चा धेरै निर्यात न्यून शीर्षकको समाचार प्रकाशित गरेको छ। 3 वर्षपछि पुष 10 गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुल्यो। नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो। यसबीचमा आकल झुकल चीनबाट आउने आयात खुल्ला भए पनि निर्यात भने 3 वर्षदेखि पूर्ण रूपमा बन्द रह्यो। यो बीचमा चीन सरकारले कोरोना महामारीमा सहज नीति अवलम्बन गरेपछि केरुङ नाकाबाट निर्यात खुल्ला गरेको हो। यही समयमा नेपालमा बनेको नयाँ सरकारसँग जोडेर नाका खुलेको चर्चा समेत भयो। नयाँ सरकार गठन भएसँगै चीन सरकारले उत्तरी नाका खुल्ला गरेको चर्चा व्यापक भए पनि नेपालबाट निर्यात भने सुस्त गतिमा छ। लामो समयदेखि बन्द रहेको रसुवाको केरुङ नाका पुष 10 गते खुल्ला भए पनि निर्यात भने न्यून रहँदै आएको छ। झण्डै 2 साताको यो अवधिमा दैनिक 1 कन्टेनर मात्र निर्यात भइरहेको छ। 3 वर्षपछि खुलेको केरुङ नाका चर्चा धेरै निर्यात शून्य शीर्षकको समाचार थियो।
रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। शीतलहरले तराईको जनजीवन प्रभावित शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। पश्चिम तराईको नेपालगंजमा 5 दिनदेखि घाम लागेको छैन। बिहान बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्लाधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, चोक चोकमा दाउरा बालेर न्यानो बनाउँदैछौ, आवश्यक परेकालाई न्यानो कपड़ा बाँडिरहेका छौं। मध्य तराईको 12 जिल्लाको अवस्था पनि नेपालगंजको जस्तै छ, शीतलहर चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भन्नुभयो, घामको मुख देख्न पाइएको छैन, चोक चोकमा दाउरा बालेरै ज्यान जोगाउन लागि परेका छौं। सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पनि शीतलहरबाट मानिसको ज्यान जोगाउन स्थानीय तहलाई दाउरा र न्यानो कपड़ा वितरण कार्यलाई सक्रिय बनाइएको बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार 4 दिनदेखि घाम झुल्केको छैन। स्थानीय तह र सुरक्षाकर्मी समेत चोक चोकमा दाउरा पुर्याउन व्यस्त रहेको जानकारी दिनुभयो। पूर्वको सुनसरी र मोरङको तराई भेगको अवस्था पनि शीतलहरमय बन्दैछ। स्थानीयवासी न्यानोको खोजीमा घर दैलो अगाडिको सरकारको मुख ताक्न बाध्य छन्। शीतलहरले तराईको जनजीवन प्रभावित, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो।
आजको राजधानी दैनिकले नेपालगंजमा महामारीको रूपमा फैलियो दादुरा शीर्षकको समाचार प्रकाशित गरेको छ। दुई वर्ष अघि पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगंज उपमहानगरपालिकाको विभिन्न ओडामा दादुराको महामारी फैलिएपछि सन् 2023 उन्मूलन हुने तयारीमा रहेको दादुरा कार्यक्रम प्रभावित भएको छ। तीन दिनको अवधिमा दादुराबाट 29 बाल बालिका संक्रमित भएका छन् भने एकजना बालकको मृत्यु भएको छ। केही दिनदेखि चिसोका कारण बाल बालिकामा ज्वरो र रुगाखोकी देखिएको भए पनि त्यस्ता बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा दादुरा पुष्टि भएको नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो। त्यस्तै आजको राजधानी दैनिकले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणमा समस्या शीर्षकको समाचार प्रकाशित गरेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियत ऋण सहयोगमा कैलाली कञ्चनपुरका 4 स्थानीय तहमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना छ। क्षेत्रीय शहरी विकास मार्फत धनगढ़ी उपमहानगरपालिका, गोदावारी, शुक्लाफाटा र भीमदत्त नगरपालिकामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्न ऋण माग गरिएको हो। तर धनगढ़ी र भीमदत्तमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको टुंगो लगाउन ढिलाइ भएको छ। फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणमा समस्या शीर्षकको समाचार थियो।
कृषिजन्य वस्तुमा बढ़दै बीमा दायरा, अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। पशुपंक्षी, फलफूल र जड़ीबुटी लगायतका कृषिजन्य वस्तुमा बीमाको दायरा बढ़दै गएको छ। बीमा प्राधिकरणले जड़ीबुटी अन्तर्गत टिमुर र मेन्था तेल उत्पादन प्रयोजनका लागिको बीमालेख जारी गरेको छ। यो सँगै 28 प्रकारका कृषिजन्य वस्तुको बीमालेख जारी भएको छ। उक्त बीमालेख मध्ये टिमुर, मेन्था र कालिजको बीमामा भने सरकारले अनुदान दिएको छैन। यसबाहेकका 25 बीमामा भने सरकारको अनुदान समेत छ। उक्त व्यवसाय गर्ने आम कृषकले यस्तो खेतीमा बीमा गरेर भइपरि आउने जोखिम वहन गर्न पाउनेछन्। कृषिजन्य वस्तुमा बढ़दै बीमा दायरा, अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो।
यता गोर्खापत्र दैनिकले आफ्नो भित्री पृष्ठमा मोबाइल नभेटिएपछि सरो 5G परीक्षण शीर्षकको समाचार प्रकाशित गरेको छ। प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले 5G परीक्षण केही ढिला शुरू हुने भएको छ। यसअघि पुस 17 गते जनवरी 1 परीक्षणको तयारी गरिए पनि 5G प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा शुरू गर्न सकेको थिएन। यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाए को छ। मोबाइल नभेटिएपछि सरो 5G परीक्षण शीर्षकको समाचार थियो।
यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।